यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सिन्धुपाल्चोकको 12 विषयमा बाढ़ी पहिरोमा परि 2 जनाको मृत्यु, 20 जना बेपत्ता। बेपत्ता 20 जनाको पहिचान। केही दिन भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। जनस्वास्थ्य सुरक्षा सतर्कता पालना गरी जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय। नेपालीको स्वाभिमानमा चोट पुग्ने गरी भारतीय संचार माध्यममा आएका समाचारहरू विरूद्ध सरकारले कूटनैतिक, कानूनी र राजनैतिक लगायत सबै प्रकारका उपचार खोज्ने सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। आज थप 139 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या 7891। र इरानका सेना प्रमुखको हत्या गरेर अमेरिकाले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन। सिन्धुपाल्चोकको 12 विषयमा बाढ़ी पहिरोमा परि 2 जनाको मृत्यु भएको छ भने अन्य 20 जना बेपत्ता भएका छन्। 12 विषय नगरपालिका 5 जम्बुका 20 वर्षीय निकेश बस्नेत र उनकी 3 वर्षीय छोरीको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परि बेपत्ता भएका 20 जनाको पनि पहिचान खुलेको छ। बेपत्ता हुनेमा जम्बुका भीम बहादुर वाइबा, चिनमाया वाइबा, लीलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमा डोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनक बहादुर थिङ, सबिना तामाङ, आकाश तामाङ, लोक बहादुर तामाङ, सिलिनी तामाङ, सवेश तामाङ, युक्त बहादुर तामाङ, भोटेकोसी हाइड्रो पावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इन्जिनियर आकाश केसी रहनु भएको छ। यसै गरी बुलकोटेका निमा दोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नुर्बु तामाङ र सहिल तामाङ पनि बाढ़ी पहिरोमा परि बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोबाट घाइते भएका 5 सहित 7 दिने शिशुलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ। उनीहरूको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। बाढ़ीले 36 घर टहरा तथा बस, ट्याङ्कर, ट्रक र कार समेत बगाएको प्रहरीले जनाएको छ। भोटेकोसीको 12 विषयस्थित इलाका प्रहरी कार्यालय नजिक अरणीको राजमार्ग र जुरेमा करिब 300 मिटर सड़क बगाएकाले आवागमनमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको 12 विषयमा बाढ़ी पहिरोले जनधनको क्षति पुर्याएको प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। आज ट्वीट गर्नुहुँदै राष्ट्रपति भण्डारीले बाढ़ी पीड़ितको उद्धार, राहत र पुनस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्नुभएको छ। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले भीषण वर्षाका कारण सिन्धुपाल्चोकको 12 विषयमा गैराती आएको बाढ़ी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति पुनले आज विज्ञप्ति मार्फत बाढ़ी पहिरोका कारण विस्थापितका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्य उपचारका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यसै गरी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा बाढ़ी पहिरोले पुर्याएको क्षतिप्रति दुःख प्रकट गर्नुहुँदै उद्धारमा लाग्न पार्टी पंक्ति र स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ। यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि घटनाप्रति दुःख प्रकट गर्नुहुँदै उद्धार तथा राहत वितरणमा लाग्न कांग्रेस कार्यकर्ता र सरकारलाई आग्रह गर्नुभएको छ। यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज एक सन्देश जारी गर्नुहुँदै सिन्धुपाल्चोकको 12 विषयमा आएको भीषण बाढ़ी तथा पहिरोमा परि भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। केही दिन देशभर सामान्यदेखि पूर्ण बदली रही, साथै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। प्रदेश 1, प्रदेश 2, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले देशका पूर्व र मध्य स्थानका प्रदेशहरूमा भारी वर्षाका कारण जमीन गलिसकेकाले नदीको बहाव बढ्दै जाने हुँदा पहिरो जान सक्ने बताउनुभयो।
गैरातीदेखि नै देशका अधिकांश सम्मान चाहिँ वर्षा भइरहेको अवस्था छ। अर्को शुक्रबार शनिबारसम्म पनि वर्षा हुन सक्ने देखिएको छ, जसले गर्दाखेरि पूर्व र मध्यका चाहिँ जति पनि प्रदेशहरू छन् ती स्थानहरूमा चाहिँ कहीँ कतै भारी वर्षा पनि हुन सक्नेछ र त्यहाँका नदीहरूमा पनि बहावहरू बढ्न सक्ने हुन सक्छ, पहिरोहरू जान सक्ने सम्भावना रहन्छ, धेरै जमिन गलिसकेको अवस्था हुन्छ लगातारको झरीको कारणले गर्दाखेरि। त्यस भएको हुनाले यो हप्तामा चाहिँ अलिकति हामी चाहिँ सतर्क भएर बस्नुपर्ने हुन्छ।
लगातार वर्षा नभए पनि शनिबारसम्म वर्षाको सम्भावना रहेकाले पहाड़ी भेगका बढ़ी जोखिममा गरिने यात्रामा सुरक्षित रहन र पहिरोको जोखिम रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले नदीहरूमा पानीको बहाव बढ़ने, पहाड़ी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सड़क तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध समेत गरेको छ। सरकारले जनस्वास्थ्य सुरक्षाका शर्तहरू पालना गरी सार्वजनिक सवारीका साधनहरू चल्न दिने निर्णय गरेको छ। मन्त्री परिषदको यही असार 23 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले जनस्वास्थ्य सुरक्षाका शर्तहरू पालना गरी सम्बन्धित जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाभित्र चल्ने सवारी साधनको हकमा भने उपत्यकाका तीनै जिल्लाभित्र चल्न पाउने मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यकाभित्र सबै जिल्लामा र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायात चालक सहित सीट क्षमताको बढ़ीमा 50% यात्रु रहने गरी एक पंक्तिको एक सीटमा सामाजिक दूरी कायम हुने गरी एकजना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क र पंजा लगाउने र सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने गरी सञ्चालन गर्ने भन्ने निर्णय भएको हो।
मन्त्री परिषद बैठकले भाड़ाको ट्याक्सीमा चालक बाहेक बढ़ीमा दुईजना मात्र यात्रु राख्न पाउने निर्णय गरेको छ भने उद्योग प्रतिष्ठान र डीजी सेवा प्रदायक कार्यालयका कर्मचारी ओसार पसार गर्ने सवारी साधनले पनि सीटको एक लहरमा एकजना मात्र यात्रु राख्न पाउने निर्णय गरेको छ। निजी सवारी साधनको हकमा भने जोर बिजोर प्रणालीलाई यथावत राखिएको मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले विश्व ब्याङ्कबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि 15 करोड़ अमेरिकी डलर अर्थात करिब 18 अर्ब रूपियाँ र रणनीतिक सड़क सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना अन्तर्गतको नागढुङ्गा नौबिसे मुगलिङ तथा कमला ढल्केबर पथलैया सड़क खण्डको सुधारका लागि 450 मिलियन अमेरिकी डलर अर्थात करिब 54 अर्ब रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले नागरिक उड्डयन क्षेत्र विकास कार्यक्रमका लागि एसियाली विकास ब्याङ्कबाट 50 मिलियन अमेरिकी डलर अर्थात करिब 5 अर्ब 98 करोड़ रूपियाँ बराबरको ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशक नियुक्तिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव राजेन्द्र प्रसाद भारी, वरिष्ठ कृषि वैज्ञानिक श्रीराम प्रसाद नेउपाने र सर्वराज खण्डका सदस्य रहेको सिफारिश समिति गठन गर्ने निर्णय समेत गरेको छ। अर्थमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले नेपाल र नेपालीको स्वाभिमानमा चोट पुग्ने गरी भारतीय संचार माध्यममा आएका समाचारहरू विरूद्ध सरकारले कूटनैतिक, कानूनी र राजनैतिक लगायत सबै प्रकारका उपचार खोज्ने बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री डाक्टर खतिवड़ाले भारतीय संचार माध्यममा चरित्र हत्या गर्ने र दुर्भाव फैलाउने गरी आएका समाचार तथा विश्लेषणहरूको सरकारले भर्त्सना गर्ने बताउनुभयो।
कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी, मान मर्यादालाई नै आँच पुर्याउने गरी, प्रतिष्ठा घटाउने गरी गरिएका सञ्चार माध्यमका समाचारहरू विश्लेषणहरूको सरकारले भर्त्सना गर्छ। यो कुरामा हामीले कूटनैतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ र अस्वस्थ र हाम्रो राष्ट्र, राष्ट्रियता, हाम्रो सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानलाई आँच पुर्याउने किसिमका समाचारहरू सम्प्रेषण नगर्न हामी अनुरोध पनि गर्छौँ सबै मिडियाहरूलाई, त्यो मानेमा अरू छिमेकी मुलुकका मिडियाहरू पनि पर्छन्। यसको पछाडि अब हामीले कानूनी उपचार खोज्नुपर्ने कुराहरू पनि हुन्छन्, राजनीतिक र कानूनी दुईटै उपचार खोज्नुपर्ने हुन्छ।
मन्त्री डाक्टर खतिवड़ाले संचार माध्यमहरूलाई स्व अनुशासन र प्रचलित मर्यादा भित्र रहन तथा सत्य तथ्यमा आधारित समाचार मात्र प्रसारण गर्न समेत आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
Wow, real mai chito.
Download ta jane fast.
Hey guys, ke cha testo fast?
NTCko 4G.
Prastut cha. Nepal's fastest 4G LTE advanced network ka saath.
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। जनता समाजवादी पार्टी जसपाले औपचारिक रूपमा राजनैतिक दलको मान्यता पाएको छ। निर्वाचन आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। गत वैशाख 10 गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो। एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि गत जेठ 25 गते आयोगमा आवश्यक कागजात बुझाएको थियो। संघीय संसद सचिवालयले समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ। समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीको सबै जिम्मेवारीबाट हटाइएको पत्र संसद सचिवालयलाई दिएपछि सांसद गिरीलाई पदमुक्त गरिएको हो। समाजवादी पार्टीका प्रमुख सचेतकले सांसद गिरीलाई प्रतिनिधि सभा सदस्य पदबाट हटाउन पार्टीले गरेको निर्णयसहित पदमुक्त गरिदिन हिजो सचिवालयलाई पत्र पठाउनु भएको थियो। संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीबाट निष्कासन गरेको संसद सचिवालयलाई जानकारी गराएको र जानकारी नियमअनुसार नै पाइएकाले उहाँको सांसद पद रिक्त भएको सूचना जारी गरिएको स्पष्ट गर्नुभयो। लिपुलेख लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निशान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टीको व्हिप उल्लंघन गरेको भन्दै समाजवादी पार्टीले यही असार 23 गतेको पदाधिकारी बैठकले सांसद गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि समाप्त भएपछि बाँकी स्वामित्व हस्तान्तरणको विषय सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ। प्राधिकरणसँग आज भएको छलफलपछि समितिको बैठकले आगामी पुष 10 गते प्राधिकरणको समय अवधि सकिएपछि निर्माणका चरणमा रहेका संरचनाहरूको निर्माणको काम अगाडि बढाउन र त्यसको स्वामित्व रेखदेख गुणस्तर स्रोत व्यवस्थापन र हस्तान्तरणको विषय सुनिश्चित गर्न निर्देशन दिएको हो। बैठकले निर्माणाधीन अवस्थामा रहेका धरहरा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रानीपोखरी लगायतका स्थानहरूको अध्ययन तथा अनुगमन संसदीय टोली बनाई गर्ने निर्णय गरेको छ। बैठकमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले रकमको अभाव र कोरोनाका कारण केही कामहरू ढिलाइ भए पनि आगामी आर्थिक वर्षमा धेरैजसो काम सक्ने गरी प्राधिकरण अगाडि बढेको जानकारी दिनुभयो। उहाँले धरहरा पुनर्निर्माणको 40% काम सम्पन्न भएको, आगामी तिहारसम्ममा रानी पोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला गर्न सकिने र दशैं तिहारको बीचमा प्रधानमन्त्री कार्यालय पुरानै भवनमा सार्न सकिने गरी काम भइरहेको बताउनुभयो। आज थप 139 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशको विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट थप 139 जना संक्रमण मुक्त भएसँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या 7891 पुगेको जानकारी दिनुभयो। यसै गरी आज थप 108 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 16531 पुगेको छ। हालसम्म 5 जिल्ला कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। गृहमन्त्री रामबहादुर थापाले सरकारले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको र त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त भएको बताउनु भएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिनुहुँदै गृहमन्त्री थापाले संघीय संरचना अनुसार प्रहरी समायोजन छिटो टुङ्गोमा पुग्ने गरी काम गर्न समेत निर्देशन दिनुभयो। आज गृह मन्त्रालयमा भएको कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो। गृह सचिव महेश्वर न्यौपानेले महानिरीक्षक क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिम वर्कमा काम गर्न निर्देशन दिनुभयो। महानिरीक्षक क्षेत्रीले आफ्नो कार्यकालमा इमानदारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनता आवास कार्यक्रम अन्तर्गत मोरङका विपन्न परिवारले पक्की घर पाएपछि उनीहरूको जीवनमा केही सहजता आएको छ। जिल्लामा 486 घर निर्माण गरी विपन्न समुदायलाई हस्तान्तरण गरिएको शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
अहिले त नयाँ घर तपाईँको भेटायो सरकारले तर राम्रै गर्यो।
उहाँ हुनुहुन्थ्यो मोरङ रंगेली नगरपालिका सातकी रजिया देवी ऋषिदेव। जनता आवास कार्यक्रम अन्तर्गत सात पुस्तापछि पक्की घरमा बस्न पाउँदा 41 वर्षीय रजिया दङ्ग हुनुहुन्छ। अर्का स्थानीय रामे ऋषिदेवले पनि नयाँ घर पाइन्छ भनेर आफूले कहिले नसोचेको बताउनुभयो।
सरकारले घर बनाइदियो, कहिले पनि अहिलेसम्म सोचेको थिएन।
मोरङ जिल्लामा जनता आवास कार्यक्रम सञ्चालनमा आएपछि गरीब विपन्न सुकुम्बासी अल्पसंख्यक तथा सीमान्तकृत परिवारले टिनको छाना भएको दुई कोठे बरण्डा सहितको पक्की घर पाएका छन्। चालू आर्थिक वर्षमा मोरङ जिल्लामा 486 घर निर्माण भई समुदायलाई हस्तान्तरण भएको शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएको छ। मोरङका 17 स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले साझेदारी संस्थाको सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।
कटहरी गाउँपालिकाको रकम साझेदारी संस्थाहरू गरेर तपाईँलाई अहिलेसम्म 50 घर जति हामीले तयारी गर्ने अवस्थामा छौँ। बालुघाटमा हामीले 41 घर निर्माण गर्दैछौँ। झन्डै 70-75 घर चाहिँ बनाउने टार्गेट हाम्रो पूरा भइसकेको छ।
कार्यक्रम अन्तर्गत एउटा घरको निर्माण लागत 3,32,500 रुपियाँ रहेको छ। त्यसमध्ये लाभग्राहीहरूले 10% रकम बेहोर्नु पर्ने हुन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
चितवन र आसपासका क्षेत्रका कोरोना संक्रमितको उपचार गर्दै आएको भरतपुर अस्पतालले मृगौलाका बिरामीको डायलसिस गर्न शुरू गरेको छ। विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकालाई पूर्ण रूपमा पालना गरी उच्च सतर्कताका साथ काम गरिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर श्रीराम तिवारीले बताउनुभयो। हाल भरतपुर अस्पतालमा 37 कोरोना संक्रमितको उपचार गराइरहेका छन्। यसै अस्पतालमा 38 उपचारपछि निको भएर फर्किएका छन् भने 2 उपचारको क्रममा मृत्यु भएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क विभाग अन्तर्गत मध्य पहाड़ी पश्चिम पुष्पलाल लोकमार्ग सड़क आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज साक्य विरूद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। इन्जिनियर साक्य विरूद्ध 2,25,04,000 रूपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति साक्यले आफू लगायत श्रीमती मिथिला साक्यको नाममा जग्गा खरिद गरेको, बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गरेको, 2 छोरीहरूलाई विदेश तथा स्वदेशमा पढ़ाउन खर्च गरेको, शेयर खरिद गरेको, सवारी साधन खरिद, बैंकमा मुद्दती खाता खोली रकम जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ। सिन्धुलीका 9 स्थानीय तहले युवा लक्षित कृषि कार्यक्रमलाई जोड़ दिएका छन्। कोरोना भाइरसका कारण वैदेशिक रोजगारी गुमाएर गाउँ फर्केका युवालाई कृषिमा रोजगार सहायता कार्यक्रम सञ्चालनका लागि स्थानीय तहले बजेट समेत छुट्याएका छन्। सिन्धुलीबाट कमल सरला सुनवारको रिपोर्ट।
गत वर्षका बजेट तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा जोड़ दिएका सिन्धुलीका स्थानीय सरकारले यसपटकको बजेटमा युवालाई लक्षित गर्दै कृषि कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुहुन्छ जिल्ला युवा सञ्जाल सिन्धुलीका अध्यक्ष राम काजी घलान।
जुन खालका निम्ति कार्यक्रम आएको छ यसले एकदम सराहनीय रूपमा चाहिँ मान्नुपर्छ।
मरिन गाउँपालिका 2 उपेन्द्र देवकोटाले कोरोना भाइरस महामारीकै कारण रोजगारी गुमाउनु पर्यो। वैदेशिक रोजगारीमा गएको उपेन्द्र अहिले गाउँ फर्किएका छन्। उपेन्द्र स्थानीय सरकारसँग दिगो रोजगारीको अपेक्षा गर्नुहुन्छ। कोरोना भाइरस महामारीका कारण कमाई गर्न जाने युवाहरू गाउँ फर्कने क्रम बढेपछि बेरोजगार युवालाई लक्षित गरेर सिन्धुलीको स्थानीय तहले यस वर्षको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताएका छन्। फिकल गाउँपालिका सिन्धुलीका प्रवक्ता राजु बराल।
कृषि रोजगारको लागि सबैभन्दा बढी फोकस गरेको छ। विभिन्न ठाउँमा रहेर चाहिँ आफ्नो दैनिक जीवनको गुजारा गर्ने धेरै युवाहरूलाई चाहिँ रोजगार दिनुपर्छ भन्ने उद्देश्यले यसपालि हामीले रोजगार सहायता कार्यक्रम भनेर 50 रुपियाँ बजेट विनियोजन गरेका छौँ।
ग्याङले गाउँपालिकाले पनि गाउँ फर्किएका युवाहरूको डाटा संकलन गर्ने र कुनै पनि युवाहरूलाई बेरोजगार बन्न नदिने बताएको छ। ग्याङले गाउँपालिकाका उपाध्यक्ष दुर्गा देवी सुनवार।
करोडको बजेटिङभित्र गएर युवाहरूलाई त्यो रोजगारभित्र चाहिँ कृषि रोजगारमा चाहिँ सम्बन्ध गराउने हाम्रो उद्देश्य रहेको छ।
लकडाउनका कारण धेरै जसो परिवारको रोजगार गुमेको बेला स्थानीय सरकारले ल्याएको स्वरोजगार कार्यक्रमले युवालाई राहत दिनेछ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानका सेना प्रमुखको हत्या गरेर अमेरिकाले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको संयुक्त राष्ट्रसंघका विज्ञले जनाएका छन्। राष्ट्रसंघका अतिरिक्त न्यायिक मामिला हेर्दै आउनुभएका विज्ञ एग्नेस कालामार्डले एक प्रतिवेदन जारी गर्नुहुँदै गत जनवरीमा भएको इरानका सेना प्रमुख हत्याबारे अमेरिकाले ठोस प्रमाण जुटाउन नसकेको बताउनु भएको छ। गत जनवरीमा इराकको राजधानी बगदादमा इरानका सेना प्रमुख कासेम सोलेमानी सहित अन्य 9 जनाको अमेरिकी ड्रोन आक्रमणमा परि मृत्यु भएको थियो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सेना प्रमुख सोलेमानीलाई विश्वकै नम्बर 1 आतंकवादीको संज्ञा दिँदै कार्यवाही गरेको जनाएका थिए भने गत हप्ता इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य 35 जनामाथि हत्याको आरोप लगाउँदै पक्राउ पूर्जी जारी गरेको थियो। अन्तर्राष्ट्रिय सहायता संस्था अक्सफामले विश्वमा कोरोना महामारीको कारण खाद्यान्न उत्पादन र वितरण प्रणालीमा परेको प्रभावका कारण यो वर्षको अन्त्यसम्ममा दैनिक 12,000 व्यक्तिले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएको छ। सो संस्थाले खाद्यान्न उत्पादन र वितरण प्रणाली बाहेक बढ़दो बेरोजगारीका कारण आम नागरिक खान नपाउने स्थितिमा पुग्ने भन्दै कोरोना भाइरसको संक्रमणका कारण भन्दा पनि बढ़ी गरीब र द्वन्द्वग्रस्त राष्ट्रका नागरिक खान नपाएर मर्ने स्थिति रहेको तर्फ विश्व जगतको ध्यान आकर्षण गरेको छ। सो संस्थाले यमन, कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, सिरिया, सुडान र हैटी चरम खाद्य संकट बिहोरे राष्ट्रमा पर्ने पनि उल्लेख गरेको छ। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 5,52,900 नागिसकेको छ। विश्वका प्राय सबै राष्ट्रमा देखा परेको कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या 1,21,06,000 नागिसक्दा संक्रमण निको भएर घर फर्कनेको संख्या 70,79,700 नागिसकेको छ। अमेरिकामा हिजो एकै दिन 890 जनाको मृत्यु हुँदा कुल मृत्यु हुनेको संख्या 1,34,920 पुगिसकेको छ। भारतमा हिजो एकै दिन 491 जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको कुल संख्या 21,174 पुगिसकेको छ। अब आर्थिक समाचार।
बुधबार राति सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढ़ीले मध्य भोटेकोसी जलविद्युत आयोजना क्षेत्र डुबानमा परेको छ। निर्माणाधीन 102 मेगावाटको सो हाइड्रो पावरमा अरबौंको क्षति पुगेको छ भने एकजना चिनिया प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिल कुमार लामाले जानकारी दिनुभयो। बाह्रविसे नगरपालिकाका प्रमुख निम फुन्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताउनुभयो। बाढ़ीले ड्याममा क्षति पुगेको, पावर हाउसमा पहिरो गएको र आयोजनामा सामान राखेको गोदाम केही बगाएको र केही पुरिएका पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको नगर प्रमुख शेर्पाले जानकारी दिनुभयो। बाढ़ीले आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्र समेत क्षतिग्रस्त पारेको र त्यहाँ रहेका 3 टर्वाइन रनर, जीआईएस र जीटी जेनेरेटर ट्रान्सफर्मर बाहेक सबै उपकरण बगाएको अनुमान गरिएको छ। भन्सार चोरी पैठारी, झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर, बीजक प्रयोग गरी राजस्व चुवावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनी विरूद्ध 77,04,00,000 रूपियाँ बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ। उनीहरू विरूद्ध बिगो असुल गरी सोही बराबरको जरिवाना र कैद सजायको माग दावी सहित राजस्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेसलाई 1,70,19,000 रूपियाँ बिगो कायम गरी उक्त बिगो असुल उपर गरी गराई जरिवाना र कैदको माग दावी सहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोबार गर्ने समर ट्रेडर्स, ललितपुर महानगरपालिका 3 स्थित न्यू क्रिएसन इम्प्रेक्स प्राली, बंगलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौँ महानगरपालिका 28 स्थित बीएस ट्रेड इन्टरनेशनलले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा बिगो असुल गरी बिगो बराबरको जरिवाना तथा कैद सजायको माग दावी सहित मुद्दा चलाइएको विभागका महानिर्देशक मैनालीले जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2077-78 बजेट सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको 6 अधिवेशनको 28 बैठकले प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित गरेको हो। प्रदेश सरकारले यही असार 1 गते पुँजीगत तर्फ 19,06,91,21,000 रूपियाँ, चालू तर्फ 11,67,57,32,000 रूपियाँ र वित्तीय हस्तान्तरण तर्फ 2,09,65,00,000 रूपियाँ गरी आगामी आर्थिक वर्ष 2077-78 का लागि जम्मा 33,74,13,53,000 रूपियाँको बजेट प्रस्तुत गरेको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको र आंशिकदेखि सामान्य बदलिरही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदलिरही साथै प्रदेशका धेरैजसो स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सिन्धुपाल्चोकको बाह्र विषयमा बाढ़ी पहिरोमा परि दुईजनाको मृत्यु 20 जना बेपत्ता 20 जनाकै पहिचान। केही दिन भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। जनस्वास्थ्य सुरक्षा सतर्कता पालना गरी जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय। नेपालीको स्वाभिमानमा चोट पुग्ने गरी भारतीय संचार माध्यममा आएका समाचारहरू विरूद्ध सरकारले कूटनैतिक कानूनी र राजनैतिक लगायत सबै प्रकारका उपचार खोज्ने सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। आज थप 139 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या 7891। र इरानका सेना प्रमुखको हत्या गरेर अमेरिकाले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको संयुक्त राष्ट्र संघको प्रतिवेदन। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।